الحمدللہ رب العالمین والعاقبۃ للمتقین والصلاۃ والسلام علی خاتم النبیین وعلی آلہ واصحابہ اجمعین فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ لمن کان یرجو اللہ والیوم الآخر وذکر اللہ کثیرا وقال اللہ تعالی یا ایہا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدہ وخلق منها زوجہا وبث منہما رجالا کثیرا ونساء واتقوا اللہ الذی تساءلون به والارحام ان اللہ کان علیکم رقیبا صدق اللہ العظیم۔ وہ دانائے سبل، ختم الرسل، مولائے کل، جس نے غبار راہ کو بخشا فروغ وادی سینہ، نگاہ عشق و مستی میں وہی اول، وہی آخر، وہی قرآن، وہی فرقان، وہی یاسین، وہی طہٰ، اور وہ شمع اجالا جس نے کیا 40 برس تک غاروں میں، ایک روز چمکنے والی تھی سب دنیا کے درباروں میں، اور جو دیدہ وروں پہ کھل نہ سکا اور نکتہ وروں سے حل نہ ہوا، وہ راز بھی کملی والے نے بتلا دیا چند اشاروں میں۔ ہر ابتدا سے پہلے، ہر انتہا کے بعد، نام نبی بلند ہے نام خدا کے بعد، اور دنیا میں احترام کے لائق ہیں جتنے لوگ، ہم سب کو مانتے ہیں مگر مصطفیٰ کے بعد۔ میرے انتہائی محترم جناب قاری سیف الرحمان صاحب، میرے انتہائی محترم بزرگوں، دوستوں، نوجوانوں، بھائیوں، انقلاب کی جوت جگانے والوں، انقلاب کے خواب دیکھنے والوں، انقلاب اس ملک میں برپا کرنے کی چاہت رکھنے والوں، دوستوں، آج تک انسانیت جب اپنی شناخت کے لیے نکلی، جب اپنی پہچان کے لیے نکلی، جب اپنی معرفت حاصل کرنے کے لیے نکلی، جب اپنے آپ کو ڈھونڈنے کے لیے نکلی، پوری انسانی تاریخ کو کھنگالا، جگہ جگہ ڈھونڈا، ٹامک ٹوئیاں ماری، کس کس کے پیچھے چلے، کس کس دلدل کے اندر اترے، کس کس کھو اور کھائی تک جا پہنچے، کس کس انسان کو نہ تلاش کیا، کس کس انسان کی پیروی نہ کی، لیکن حقیقت یہ ہے کہ پوری انسانی تاریخ کے اندر ایک ہستی، آمنہ کا در یتیم، احمد مجتبیٰ، محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم، وہی ہے کہ جس نے انسانیت سے پیار کیا ہے، وہی ہے جس نے انسانیت کو محبت دی ہے۔ یہ انسانیت آگ کے گڑھے کے کنارے پہنچی ہوئی، یہ انسانیت تباہی سے دوچار ہونے والی، یہ انسانیت بادشاہوں کی غلامی کے اندر موجود، یہ انسانیت کسی سرمایے کے ذریعے خریدی گئی، زر خرید لونڈی، لیکن اگر اس انسانیت کو عظمت دی ہے، اس انسانیت کو راستہ دکھایا ہے، اس انسانیت کو تباہی سے بچایا ہے، تو احمد مجتبیٰ، محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم، اور وہی ذات ہے۔ یہ انسانیت جو آگ کے گڑھے میں گرنے والی تھی، اس کو پکڑا ہے، اس کو تھاما ہے، اس کو سینے سے لگایا ہے، اس کو پیار دیا، اس کو محبت دی، اسے شفقت دی، اسے چاہت دی، اس کو سایہ دیا، اسے ٹھنڈک دی، اسے ایمان دیا، اسے ہدایت دی، اسے راستہ دکھایا، اسے منزل کا پتہ بتایا، خود نشان منزل بنا۔ کروڑوں درود احمد مجتبیٰ، محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم پر، کروڑوں سلام ان پر، میرے اور آپ کے ماں اور باپ، لاکھوں دفعہ ان پر قربان۔ اس لیے دوستو جب تذکرہ ان کا ہے تو آئیے سب سے پہلے اس ذات مبارکہ پر ہم سب مل کر بڑی محبت اور پیار سے درود و سلام بھیجتے ہیں۔ اللہم صل علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید۔ اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید۔ اس لیے میرے دوستو میں تاریخ کا جائزہ بھی لیتا ہوں، میں کبھی اپنے سامنے اپنے حال پر نظر بھی کرتا ہوں، میں دیکھتا ہوں کہ انسانی تاریخ کے اوراق میں بڑے بڑے بادشاہ نظر آتے ہیں، کوئی قیصر آیا تھا، کوئی کسرا آیا تھا، کوئی فرعون آیا تھا، کوئی نمرود آیا تھا، بڑی بڑی سلطنتیں تھیں، بڑی بڑی حکمرانی تھی، کسی نے پوری زمین پر، کسی نے آدھی زمین پر حکومت کی۔ لیکن میں نے تلاش کیا کہ کوئی کسرا، کوئی قیصر، کوئی فرعون، کوئی نمرود سے رشتہ جوڑنے والا، تعلق بنانے والا، کوئی چار آدمی کسی قیصر اور کسرا، کسی فرعون اور نمرود کو یاد کرنے کے لیے جمع ہو جائیں، مجھے کہیں کوئی نہیں ملا جو قیصر اور کسرا کو یاد کرتا ہو۔ قیصر کی داستان، کسرا کی داستان، ظلم کی داستان، بادشاہت کی داستان، انسانیت کو کچلنے کی داستان، انسانیت پر ظلم کی داستان۔ انسانیت اس فرعون سے، بادشاہوں سے محبت نہیں کرتی۔ میرے دوستو میں نے انسانی تاریخ میں بڑے بڑے سپہ سالاروں کے نام پڑھے، کوئی چنگیز آیا، ہلاکو آیا، سکندر آیا، نیپولین آیا، پوری دنیا کو فتح کر لیا، آدھی دنیا کو فتح کر لیا۔ میں سوچتا رہا ایسے لوگوں کے نام تو یاد کیے جانے چاہیے، لیکن میں تلاش کرتا رہا، کوئی محفل نہیں نظر آئی جہاں چنگیز کو یاد کیا جاتا ہو، ہلاکو کو یاد کیا جاتا ہو۔ میں نے سوال کا جواب جاننا چاہا، چنگیز اور ہلاکو، ان فاتحین نے اپنے روب اور دبدبے کو قائم کرنے کے لیے بھری پوری انسانی بستیوں کو آگ لگا کر جلایا ہے، انہوں نے انسانوں کی کھوپڑیوں کے مینار بنائے ہیں، انسانیت ان فاتحین سے محبت نہیں کرتی۔ میرے دوستو میں سوچتا رہا کہ انسانی تاریخ میں سرمایہ رکھنے والے مالداروں کی ایک بڑی قطار نظر آتی ہے، کوئی قارون آیا تھا، کوئی حامان آیا تھا، کوئی شداد آیا تھا، کچھ لوگ تو ان کو یاد کرنے کے لیے جمع ہو جائیں، لیکن نہ کوئی قارون کو یاد کرتا ہے، نہ کوئی حامان کو یاد کرتا ہے، نہ کوئی شداد کو یاد کرتا ہے۔ مالداروں کی داستان ہرس کی داستان، ہوس کی داستان، اپنی تجوریوں کو بھرا ہے، انسانوں کو بھوکا مارا ہے۔ اور میرے دوستو عجب بات ہے، محفل سجتی ہے تو آمنہ کے در یتیم کے لیے محفل سجتی ہے، لوگ جمع ہوتے ہیں تو ان کے لیے جمع ہوتے ہیں، نعت پڑھی جاتی ہے تو ان کے لیے پڑھی جاتی ہے، منقبت بیان ہوتی ہے تو ان کی بیان ہوتی ہے۔ قارون کو کوئی یاد نہیں کرتا، اور یاد کس کو کرتا ہے؟ وہ جس کے گھر میں چاندی تھی نہ سونا تھا، وہ ٹوٹا بوریا جس کا بچھونا تھا، یاد اس کو کیا جاتا ہے، محبت اس سے کی جاتی ہے۔ لیکن ذرا یاد رکھیے گا، میں نے شیطانی استعاروں کا تذکرہ کیا ہے، اور علامہ اقبال نے کہا ہے، ستیزہ کال رہا ہے ازل سے تا امروز، چراغ مصطفی سے شرار بولہبی۔ یہ تو جنگ جاری ہے، آج بھی میں اخبار میں پڑھ رہا تھا، ذرا آپ سے تذکرہ کرتا ہوں، پاکستان میں امریکہ کا سفیر کیمرون منٹر جام شوروں میں سندھ یونیورسٹی پہنچا، وہاں اس نے خطاب کیا، بتایا کہ ہم تو پاکستان کے طلباء کو بڑی اسکالرشپس فراہم کر رہے ہیں۔ ایک طالب علم نے سوال کیا کہ جناب والا، آپ اسکالرشپ کس معیار پہ دے رہے ہیں؟ ہمارے یہاں بہت سارے لوگوں نے بڑے اچھے طریقے سے کامیابی حاصل کی، اعلیٰ ترین نمبر لیے، آپ کے امتحانات کے اندر امتیاز حاصل کیا، ڈسٹنکشن حاصل کی۔ یہ بتائیے کہ جب آپ کے یہاں انتخاب ہوا تو तो उनके नाम ही नहीं आए। पाकिस्तान में अमेरिका के सफीर कैमरून मिंटर का ये बयान आप आज के एक्सप्रेस अखबार में पढ़ सकते हैं। उसने कहा कि हमारे कंप्यूटर में जब किसी बच्चे के नाम में मोहम्मद आता है, हमारा कंप्यूटर उसको आगे प्रोसेस नहीं किया करता। तुम कहते हो मुसलमानों से लड़ाई नहीं है, तुम कहते हो कि हमारे ऊपर कोई हमला, इस्लाम पर कोई हमला नहीं है, ये कैसी अजीब बात है। तुम मोहम्मद से नफरत करो और हम तुमसे दोस्ती कर लें, लेकिन नहीं। बात आगे बढ़ाता हूं, इस पैराए के अंदर जरा यह भी समझने की जरूरत है कि अहमद मुज्तबा मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वालिहि वसल्लम असलूब इनकलाब इंसान को तब्दील करके मजलूम इंसानों को यकजा करना है। इंसान को तब्दीली अपने आप से, फिर अपने माहौल से, फिर अपने मुआशरे से। ये इनकलाब बाहर से नहीं, अंदर से फूटने वाला इनकलाब। यह अखलाकी अकदार को कायम करने वाला इंकलाब, ये अदल और इंसाफ को फराहम करने वाला इंकलाब, ये इंकलाब जिसमें इंसानों को अहमियत दी जाए। मेरे दोस्तों, इसलिए जरा ये भी अर्ज कर दूं कि सन 2000 सारी दुनिया में एक सर्वे हुआ, इंसानों से पूछा गया तुम सबसे ज्यादा किससे मोहब्बत करते हो, किसकी चाहत तुम्हारे दिल में बसी हुई है। अजब बात है, इंसानियत ने आज के दौर में जवाब दिया। जिनसे सवाल पूछा गया वो सब मुसलमान तो नहीं थे, इंटरनेट पर सवाल हो रहा था, जवाब देने वाले हिंदू भी थे, यहूदी भी थे, ईसाई भी थे, सिख भी थे, आतिशपरस्त भी थे, खुदा के इनकारी भी थे। लेकिन अजब बात है, आज के दौर में भी इंसानियत ने जवाब दिया, तो अजब बात कि किसी बुश का नाम नहीं आया, ओबामा का नाम नहीं आया, क्लिंटन का नाम नहीं आया, ब्लेयर का नाम नहीं आया, लिंकन का नाम नहीं आया, वॉशिंगटन का नाम नहीं आया, चर्चिल और आइंस्टाइन का नाम नहीं आया, एडिसन और मार्कोनी का नाम नहीं आया। आज भी इंसानियत का आलमी जमीर पुकारा, उसने कहा अगर किसी की मोहब्बत दिल में बसी है तो वो आमना का दुर्रे यतीम अहमद मुज्तबा मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वालिहि वसल्लम है। लेकिन मेरे दोस्तों, जब ये जवाब आया तो आज के मगरिब के जहन फिरे, उन्होंने कहा कि हमारी चमकदार जिंदगी इनको मुतासर नहीं करती, अरब का बोरिया नशीन आज भी इनके दिलों में कयाम करता है। उन्होंने नबी अकरम सल्लल्लाहु अलैहि वालिहि वसल्लम के खिलाफ एक मुनज्जम जंग शुरू की है, और कभी कभी डेनमार्क में मेरे नबी के खिलाफ खाके बनवाते हैं, उन खाकों में मेरे नबी के साफे से झांकते हुए मिसाइल दिखाते हैं, और उनका ताल्लुक किसी दहशतगर्दी से जोड़ना चाहते हैं। कभी उनके दानिश्वर खड़े होते हैं, कहते हैं इस्लाम फैला है तो तलवार के जोर पर फैला है। ये बात उनकी समझ में नहीं आती कि तलवार तो गिर गई है, सबको वापस पलट जाना चाहिए था। लेकिन आज भी अगर लोग यहां पर मौजूद हैं तो इस वजह से कि ये दीन फैला है, ये तब्दीली बरपा हुई है, तो नबी अकरम सल्लल्लाहु अलैहि वालिहि वसल्लम के सीरतो किरदार से बरपा हुई है, अखलाको अतवार से बरपा हुई है, मोहब्बत से बरपा हुई है, प्यार से बरपा हुई है। और मेरे दोस्तों, जरा एक ऐसे माहौल में आइए आज सीरत मुस्तफा सल्लल्लाहु अलैहि वालिहि वसल्लम का बयान भी सुनते हैं, इनकलाब का रास्ता भी तलाश करते हैं। मेरे दोस्तों, नबी अकरम सल्लल्लाहु अलैहि वालिहि वसल्लम मक्का मुअज्जमा में कोहे सफा पर खड़े इंसानों को बुला रहे हैं, या सबाहा, मक्के वालों सुबह का हमला हो गया, मक्के वालों सुबह का हमला हो गया, कि कायदा यही है, करीना यही है, तरीका यही है, दस्तूर यही है। मक्के वाले चारों तरफ से जमा हो जाते हैं, देखते हैं कि अब्दुल मुतल्लिब का पोता सफा की चोटी पर मौजूद है, और आप पूछ रहे हैं मक्के वालों मैंने 40 साल अपनी जिंदगी के तुम्हारे दरमियान गुजारे हैं, आज तुमसे कहूं इस पहाड़ के पीछे दुश्मन का लश्कर मौजूद है, क्या मेरी बात पर यकीन कर लोगे। छोटा सा सवाल है, सादा सा सवाल है। 40 साल तुम्हारे दरमियान गुजारे हैं, बचपन तुमने देखा है, जवानी तुमने देखी है, लड़कपन तुमने देखा है, पक्की उम्र तुमने देखी है, लेन तुमने देखा, देन तुमने देखी, दिन तुमने देखा, रात तुमने देखी, सुबह तुमने देखी, शाम तुमने देखी, हालात तुमने देखे, मामलात तुमने देखे, जिंदगी का कोई गोशा तुम्हारी निगाहों की है, कभी हिर्स देखी है, कभी हवस देखी है, कभी लालच देखी है, कभी झूठ देखा है। मेरे दोस्तों, आज अगर मैं तुमसे कहूं कि पहाड़ के पीछे दुश्मन का लश्कर मौजूद, क्या मेरी बात पर यकीन कर लोगे? छोटा सा सवाल, सादा सा सवाल। एक आदमी दाएं जानिब खड़ा होता है, कहता है, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, तुम सादिक हो, सच्चे हो, अमीन हो, अमानतदार हो। तुम कहोगे पहाड़ के पीछे दुश्मन का लश्कर मौजूद, हम तुम्हारी बात पर यकीन करेंगे। पहला आदमी बैठता है, दूसरा आदमी खड़ा होता है, कहता है, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, मुझे पहाड़ पर चढ़ने का मौका मिल जाए, उसका दामन मेरी निगाहों को नजर आने लगे, मुझे पहाड़ के दामन में दुश्मन का कोई लश्कर नजर ना आता हो, लेकिन मेरे कान सुने, तुम्हारी जबान कह रही हो दुश्मन का लश्कर पहाड़ के दामन में मौजूद है, मैं समझूंगा मेरी आंख झूठ देखती है, इसलिए कि तजुर्बे की कसौटी ने बताया है ज़बाने मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम झूठ नहीं बोल सकती, धोखा नहीं दे सकती। अरे ये कैसी अजीम शान गवाही है, मेरे नबी के सीरतो किरदार की गवाही है। लेकिन मेरे दोस्तों, मैं जरा अर्ज करूं, ये वाकया जब एक सीरत निगार ने लिखा, उसने इस वाकये के साथ ये लिखा कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने एक छोटा सा सवाल ना किया, अपनी जिंदगी के 40 सालों की सफेद चादर इंसानों के सामने लहराई, इंसानों से पूछा, इंसानों इस सफेद चादर पर कोई दाग दिखाई देता है, कोई धब्बा नजर आता है, कोई छोटा सा सियाह नुक्ता नजर आता है, खुदा की कसम चांद के चेहरे पर दाग हो सकता है, मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की सीरत बिल्कुल बेदाग है। लेकिन ये दाई का असासा है, ये इनकलाबी का असासा है। आज के दौर में इनकलाब बरपा करने वालों, असलूब इनकलाब के लिए पहला सबक, इसलिए जरा वाकया एक और बयान करता हूं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मक्के मुअज्जमा में चले जा रहे हैं। वो कहते हैं, तलवार के जोर से फैला, ये दीन कैसे फैला? अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम चले जा रहे हैं, बड़ी बूढ़ी औरत, कांधे पर बहुत भारी सामान रखे, कदम नहीं उठ रहे, चला नहीं जा रहा। आप उसके पास पहुंच जाते हैं, कहते हैं, अम्मा तेरे कांधे पर बड़ा भारी सामान है, ला ये सामान मेरे कांधे पर रख दे। सामान अपने कांधे पर ले लेते हैं, पूछते हैं, अम्मा कहाँ जा रही है? कहती है, बेटा शहर छोड़ रही हूँ, जंगल जा रही हूँ। आप कहते हैं, अम्मा सब लोग जंगल से शहर आते हैं, तू शहर से जंगल जा रही है? कहती है, बेटा मैंने सुना है इस शहर के अंदर एक जादूगर आ गया है, नाउज़ु बिल्लाह, और उसका नाम है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। मैं शहर छोड़ रही हूँ, जंगल जा रही हूँ, ना मुझसे मुलाकात होगी, ना मेरे सामने आएगा, ना अपना मंत्र पढ़ेगा, ना मैं अपने दीन को तब्दील करूँगी। मेरे दोस्तों, जिस तरह आज का मीडिया नेक लोगों की बुरी सूरत बनाकर पेश किया करता है, उस दौर का मीडिया भी यही काम किया करता था। वो जो जिसका सीरतो किरदार दुनिया के अंदर मिसाली है, लेकिन उसकी कैसी तस्वीर बनाकर पेश की थी, लेकिन इस मीडिया से निपटा कैसे जाता है? मेरे भाइयों, जरा सोचे तो सही, मेरे बारे में कोई ऐसी बात करे, मेरे कांधे पर उसका सामान हो, कम से कम भी ये होगा सामान उतार कर जमीन पर रखूंगा, अपना सामान अपने कांधे पर उठाओ। लेकिन नहीं, ये कौन है? अहमद मुज्तबा, मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वालिही वसल्लम। सिर्फ बच्चों के लिए नहीं, बूढ़ों के लिए भी, सिर्फ जवानों के लिए नहीं, ज़ईफ़ों के लिए भी, सिर्फ मर्दों के लिए नहीं, औरतों के लिए भी, और सिर्फ इस दुनिया के लिए नहीं, उस आखरत के लिए भी। वमा अरसलनाका इल्ला रहमतल लिल आलमीन। ए नबी, हमने तुमको दोनों जहानों के लिए रहमत बनाकर भेजा है। खामोशी से उस औरत के साथ चलते हैं, शहर खत्म होता है, जंगल शुरू होता है। औरत कहती है, बेटा मेरा सामान यहां रख दे, यहीं कुटिया बना लूंगी, यहीं जिंदगी गुजार दूंगी। लेकिन उसे ख्याल आता है, कहती है, बेटा मेरे कांधे पर भारी सामान था, कोई आगे नहीं बढ़ा, किसी ने मेरा बोझ नहीं बांटा, कोई मेरे करीब आकर हमदर्दी के अल्फाज किसी ने नहीं बोले। बेटा एक तू है क्या आगे बढ़ा, मेरे पास आया, मेरा बोझ कांधे पर उठाया। बेटा तू बड़ा आली नसब है, बेटा तू बड़े शरीफ माँ और बाप का बेटा है, बेटा तू बड़े आला खानदान से ताल्लुक रखता है। बेटा जरा जाते जाते अपना नाम तो बताता जा। और दोस्तों, नबी अकरम सल्लल्लाहु अलैहि वालिही वसल्लम ने इरशाद फरमाया, अम्मा मेरा ही नाम मोहम्मद है सल्लल्लाहु अलैहि वालिही वसल्लम। नाम मुस्तफ़ा जबान पर आना था कि आंखों के आगे पड़े हुए मीडिया के शैतानी प्रोपेगेंडे के तमाम पर्दे यकायक गिरे, हक नजर आया। और अगले लम्हे तस्वीर बदली, वो जो शहर से जंगल पहुंची थी, अब जंगल से शहर जा रही थी। नबी अकरम सल्लल्लाहु अलैहि वालिही वसल्लम के कांधे पर औरत का सामान एक दफा फिर मौजूद था, लेकिन पहला सफर हालते कुफर का सफर था और दूसरा सफर दामने मुस्तफा सल्लल्लाहु अलैहि वालिही वसल्लम को थामकर कलमा ए तैयबा ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह पढ़कर ये हालत ईमान का सफर था। मेरे दोस्तों, मेरे भाइयों, लेकिन मैं आपसे ये बात अर्ज करूं कि इंसानियत ने हमेशा पनाह पाई नबी अकरम सल्लल्लाहु अलैहि वालिही वसल्लम के दामन रहमत में। और ये भी अर्ज करूं कि दुनिया के अंदर इंसान बेशुमार आए हैं। मैं देख रहा था एक बहुत बड़ा तारीखदान जिसका नाम माइकल हार्ट है, उसने आज से 40-42 साल पहले एक किताब लिखी, द 100 मोस्ट इन्फ्लुएंशियल पर्सनैलिटीज ऑफ द हिस्ट्री। उसने पूरी इंसानी तारीख से 100 नाम जमा किए और उन 100 नामों को तरतीब दी, तरजीह दी। वो खुद ईसाई क्रिश्चियन है, लेकिन जब उसने इंसानियत के नामों को तरजीह दी और ये देखा कि किन लोगों ने इंसानियत को मुतासर किया, तो तरतीब अव्वलीन, तरजीह अव्वलीन अहमद मुज्तबा मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वालिही वसल्लम। उस किताब का उर्दू तर्जुमा भी आ गया है। उसने अपनी किताब में ये बात लिखी कि मैं ईसाई हूँ, लेकिन ये कहने पर मजबूर हूँ कि मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वालिही वसल्लम ने इंसानी तारीख को सबसे ज़्यादा मुतासर किया है, सैयदना ईसा अलैहिस्सलाम से भी ज़्यादा। और उसने कहा कि ये हैरान कुन बात है कि मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वालिही वसल्लम जहां इंसानों की रूहानी मामलात में रहनुमाई फरमाते हैं, नमाज सिखाते हैं, रोज़ा सिखाते हैं, ज़कात बताते हैं, हज के तरीक़े सिखाते हैं, वहीं नबी अकरम सल्लल्लाहु अलैहि वालिही वसल्लम दीगर मुमालिक से ताल्लुकात कायम करते हैं, इंटरनेशनल रिलेशंस बैनुल अक़वामी ताल्लुकात के कवायद और कवानीन बताते हैं, वो मैदान जंग के अंदर खड़े होकर सिपाह सालार के तौर पर बदर में, उहद में, अहजाब में और तबूक में जंगों के कवानीन सिखाते हैं। वो हैं कि एक मईशत दान के तौर पर मदीना मुनव्वरा की मईशत को चलाते हैं। वो हैं जो एक घर के अंदर शौहर बनकर, बाप बनकर, भाई बनकर अपने अपने घर वालों को और पूरे मुआशरे को मुआशरत के उसूल सिखाते हैं। मेरे भाइयों, उसने फिर एक और बात भी कही है। उसने कहा कि यह हैरान कुन है ہے کہ محمد صلی اللہ علیہ وآلہ وسلم نے جو کہا ہے کر کے دکھایا ہے۔ میں عرض کر رہا تھا انسانیت کی برتری، انسانیت کی عظمت، نبی اکرم صلی اللہ علیہ وآلہ وسلم میدان عرفات آخری خطبہ حج ارشاد فرما رہے ہیں، کسی گورے کو کسی کالے پر، کسی کالے کو کسی گورے پر، کسی عربی کو کسی عجمی پر، کسی عجمی کو کسی عربی پر کوئی فوقیت نہیں۔ فوقیت حاصل ہے تو تقویٰ کو حاصل ہے۔ تم سب آدم کی اولاد، آدم کو مٹی سے پیدا کیا گیا۔ اور میرے بھائیو، اس کے ساتھ سورہ نساء کی وہ آیت پڑھی تھی جو آیہ مبارکہ میں نے بھی ابتدا میں تلاوت کی ہے، یا ایہا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدہ وخلق منہا زوجہا وبث منہما رجالا کثیرا ونساء، کہ اے انسانوں، ڈرو اس پروردگار سے جس نے کل انسانیت کو ایک انسان سیدنا آدم علیہ الصلوۃ والسلام سے پیدا فرمایا، اسی سے اس کی بیوی، اس کی جورو اماں حوا کو پیدا فرمایا، اور ان دونوں کے ملاپ سے زمین میں بے شمار مرد اور عورت پھیلا دیے۔ یہ آیہ مبارکہ اور حدیث مبارکہ کا یہ ٹکڑا خدا کی قسم انسانیت کے ماتھے کا جھومر ہے، انسانیت کے سر کا تاج ہے، اور مجھے فخر ہے کہ دنیا کے اندر کسی دین کے پاس انسانیت کے لیے ایسا عظیم الشان پیغام نہیں ہے۔ کوئی اعلیٰ نہیں، کوئی بالا نہیں، کوئی اوپر نہیں، کوئی کمتر نہیں، کوئی چھوٹا نہیں، کوئی ذلیل نہیں، کوئی حقیر نہیں، پوری انسانیت کو ایک پلیٹ فارم پر کھڑا کر دیا۔ وہ یورپ کے بسنے والے، گوری چمڑی والے، سنہرے بالوں والے، نیلی آنکھوں والے، وہ افریقہ کے بسنے والے، کالے، سیاہ، بھجنگ، حبشی، گنگریالے بالوں والے، وہ ہندوستان کے بسنے والے، گندمی رنگت والے، تیکھے نقوش والے، ان سب کا باپ سیدنا آدم علیہ الصلوۃ والسلام۔ لیکن میرے دوستو، آئیے ذرا جائزہ لیتے ہیں۔ میں کسی کا دل نہیں دکھانا چاہتا، لیکن جائزہ لینا ضروری ہے کہ کون کیا کر رہا ہے۔ وہ یہودی کہتے ہیں ہم دنیا میں سب سے اعلیٰ ہیں، ہماری ریس، ہماری نسل دنیا میں سب سے اعلیٰ ہے، ہم حکمرانی کے لیے پیدا ہوئے ہیں، باقی ہماری غلامی کے لیے پیدا ہوئے ہیں۔ ان میں سے کچھ لوگوں کا تصور ہے کہ نعوذ باللہ ہم اللہ کے بیٹے ہیں، اور میرے بھائیو، وہ اپنے آپ کو اعلیٰ سمجھتے ہیں۔ اس کے بعد عیسائی، وہ کہتے ہیں کہ ہمارا نبی اللہ کا بیٹا ہے، ہم دنیا میں سب سے اعلیٰ، سب سے افضل، سب سے بالا، سب سے برتر۔ اور میرے بھائیوں، ہندوستان کا تو حال ہی عجیب ہے۔ ان کا عقیدہ ہے برہمن خدا کے سر سے پیدا ہوا، کھشتری خدا کے سینے سے پیدا ہوا، ویش خدا کے دھڑ سے پیدا ہوا، شودر خدا کے پیر سے پیدا ہوا۔ برہمن کا مندر الگ، شودر کا مندر الگ، برہمن کی ہولی دیوالی الگ، شودر کی ہولی دیوالی الگ۔ شودر برہمن کے مندر میں داخل ہو جائے، شودر کے لیے پاپ ہے، اور مندر پلید ہو جاتا ہے، مندر کو اشنان کروایا جاتا ہے۔ آج ہندوستان کو کبھی ہندوستانی فلموں کے عنوان لوگ پہچانتے ہیں، ہندوستان کیا ہے؟ میں آج سے 5 مہینے پہلے کی خبر جو پوری دنیا کے اخبارات میں لگی، آپ کی خدمت میں پیش کرتا ہوں۔ میرے بھائیو، ہندوستان کا شہر بھوپال، وہاں پر ایک شودر عورت ایک فٹ پاتھ پر بیٹھی کھانا کھا رہی تھی، روٹیاں اخبار میں لپٹی ہوئی تھیں، اس پر سالن رکھا ہوا تھا، سامنے برہمن ٹھاکر کی حویلی تھی۔ ابھی کھانا کھا رہی تھی کہ ٹھاکر کی حویلی کا دروازہ کھلا، کتا دوڑتا ہوا باہر نکلا، شودر عورت کے پاس جا کر کھڑا ہو گیا۔ شودر عورت کو خیال آیا، یہ بے زبان جانور مجھے دیکھ رہا ہے، میں کھانا کھا رہی ہوں۔ اس نے روٹی کے 2 نوالے بنائے، کتے کے منہ میں ڈال دیے، ابھی کتے کو کھلا رہی تھی کہ پیچھے سے ٹھاکر نکل آیا۔ اس نے بڑی ناراضگی کا اظہار کیا کہ تو شودر عورت، تو نے میرے کتے کو کھانا کیسے کھلا دیا؟ برہمن یہ مقدمہ بھوپال کی ہندو پنچایت میں لے گیا، اور بھوپال کی ہندو پنچایت نے دسمبر 2010 میں فیصلہ سنایا۔ آپ بھی فیصلہ سنیں، کیسا عظیم الشان فیصلہ ہے. انہوں نے فیصلہ سنایا کہ شودر عورت کی روٹی کھانے کی وجہ سے کتا بھی نچلی ذات کا ہو گیا ہے, اور یہ کتا برہمن کے گھر پہ نہیں رہ سکتا, اس لیے یہ کتا شودر عورت کے حوالے کر دیا جائے. اور شودر عورت سے 15,000 روپے لے کر برہمن کو دیے جائیں تاکہ وہ نیا کتا خرید سکے. میں سوچتا رہا کہ شودر عورت نیچ ذات کی عورت کی روٹی تو نیچ ذات کی ہوتی ہے, کتا بھی کھا لے تو نیچ ذات کا ہو جاتا ہے, لیکن نیچ ذات کی عورت کا روپیہ نیچ ذات کا نہیں ہوتا. برہمن کے پاس پہنچے وہ اونچی ذات کا رہتا ہے. کیسا ظلم کرتے ہو, انسانیت کو کاٹتے ہو, پھاڑتے ہو, یہ آلہ وہ کمتر. تم کہتے ہو کہ دنیا کے اندر پہلا ہیومن رائٹس چارٹر اقوام متحدہ 1945 میں منظور ہوا. ارے دنیا کا پہلا ہیومن رائٹس چارٹر نبی اکرم صلی اللہ علیہ وآلہ وسلم میدان عرفات میں بیان فرمایا. کسی گورے کو کسی کالے پر, کسی کالے کو کسی گورے پر, کسی عربی کو کسی عجمی پر, کسی عجمی کو کسی عربی پر کوئی فوقیت نہیں. فوقیت حاصل ہے تو تقوی کو حاصل ہے. تم سب آدم کی اولاد اور آدم کو مٹی سے پیدا کیا گیا. میرے دوستو, وہ جو کہتے ہیں انہیں خود یہ بات نہیں معلوم کہ 1960 تک امریکہ کے ریسٹورینٹس پر لکھا ہوتا تھا کتوں اور کالوں کا داخلہ یہاں پر ممنوع ہے. میرا نبی آج سے 15 صدیاں پہلے کیا درس دے گیا ہے. آئیے ذرا جائزہ ایک اور طرح لیتے ہیں. وہ جو اس نے کہا اس پر عمل کر کے دکھایا. نبی اکرم صلی اللہ علیہ وآلہ وسلم جس جگہ خطاب فرما رہے ہیں وہاں اگر سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ, سیدنا عمر فاروق رضی اللہ تعالیٰ عنہ, سیدنا حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ, سیدنا حضرت علی کرم اللہ وجہ عرب کے اعلیٰ ترین عزت دار ترین گھرانوں کے لوگ موجود ہیں, تو اسی جگہ سیدنا بلال حبشی رضی اللہ تعالیٰ عنہ, سیدنا خباب بن الارث رضی اللہ تعالیٰ عنہ, سیدنا سلمان فارسی رضی اللہ تعالیٰ عنہ, سیدنا صہیب رومی رضی اللہ تعالیٰ عنہ, اور میرے نبی کی اونٹنی پر زید ابن حارثہ کا بیٹا اسامہ بن زید موجود ہے. مجھے دکھاؤ پوری تاریخ کے اندر انسانوں کو غلامی سے نجات دلانے والا. اور ذرا بات آپ سے یہ بھی کہوں, بلال کا تذکرہ آیا ہے, سیدنا بلال حبشی رضی اللہ تعالی عنہ وہ حبشہ سے تعلق رکھنے والا کالا غلام, سیاہ غلام, کہ جب نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کا پیغام مکہ معظمہ میں سنا دیر نہیں لگائی, نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کے پیغام پر لبیک کہا. اور جب ایمان لے کر آئے تو وہ جو مالک تھا اس نے تشدد کیا, ظلم کیا, عرب کی تپتی ہوئی ریت میں بلال کو برہنہ کیا جاتا تھا, اس کے پیروں کو ایک اونٹ کے پیروں سے باندھا جاتا تھا, اور عرب کی تپتی ہوئی ریت میں بلال کو زمین پر گھسیٹا جاتا تھا. بلال کی زبان پر ایک ہی آواز ہوتی, احد احد. تم کہتے ہو بہت سارے خدا ہیں لیکن نہیں, میں نے محمد صلی اللہ علیہ وآلہ وسلم سے سنا ہے کہ ایک خدا ہے, میں اس ایک خدا کے ساتھ ہوں. وہ بلال کہ عرب کے جاہلیت کے ایک شاعر نے اسے دیکھ کر کہا کہ بلال اتنا سیاہ ہے کہ رات کے اندھیرے میں نظر ہی نہیں آتا. لیکن حقیقت تو یہ ہے کہ آج آسمان محبت پہ روشن ترین ستارے کا نام سیدنا بلال حبشی رضی اللہ تعالی عنہ ہے. اس بلال کا کیا مقام ہے کہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم معراج کی شب جنت کے بالا خانوں کا دورہ فرما رہے ہیں اور ایک جگہ پہنچے ہیں, آپ کھڑے ہوئے ہیں, جبریل امین آپ کے ساتھ ہیں, کسی کے قدموں کی چاپ سنائی دے رہی ہے. آپ جبریل امین سے پوچھتے ہیں, جبریل یہاں تو میں ہوں, تم ہو, تمہارے قدموں کی چاپ نہیں ہو سکتی, میں کھڑا ہوا ہوں, ये कौन चल रहा है? जवाब दिया जाता है, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आपका गुलाम बिलाल वजू करके नमाज तहज्जुद के लिए मुसल्ले की जानिब जा रहा है, बिलाल के कदमों की चाप जन्नत के बाला खानों में सुनी जाती है। क्या मकाम बिलाल हबशी रजी अल्लाह ताला अन्हु का है। लेकिन मेरे दोस्तों, मैं तो कह रहा था कि मेरे नबी ने इंसानियत को अजमत दी है, मेरे नबी ने इंसानियत को मेराज तक पहुंचाया है, और मेरा नबी उसने इंसानियत की जहां तक रहनुमाई फरमाई, आज इंसानियत ने अपनी अक्ल के सहारे आगे बढ़ने की कोशिश की, वहां तक नहीं पहुंच सका है। एक दो मिसालें देकर बात आगे बढ़ाता हूं। वो दुनिया के अंदर इन्होंने एक इंटरनेशनल ह्यूमैनिटेरियन कमीशन बनाया, जिसके चार कन्वेंशंस हो चुके हैं, 1972, 73, 74, 75, ब्रसल्स बेल्जियम के अंदर ये कमीशन बनाया गया, इसलिए कि दुनिया के अंदर जंगी कैदियों के साथ क्या सलूक किया जाए उसके कवानीन तय होने चाहिए। मेरे दोस्तों, उनके बनाए हुए कवानीन नामुकम्मल हैं, उस पर अमल दरामद भी नहीं होता। जानने वाले जानते हैं, अमरीका ने इराक में 13 लाख मारे हैं, अफगानिस्तान में 17 लाख शहीद किए हैं, और फिर करंट भी लगाया है, बरहना भी किया है, कुत्ते भी छोड़े हैं, असमत दरी भी की है, कौन से कवानीन? ये कवानीन रफू चक्कर हो जाते हैं। आप जरा तारीख में सीरत की किताबें उठाकर देखिए, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उसामा के लश्कर को रवाना करते हुए जो हिदायत दी थी, खुदा की कसम मुकम्मल हैं, और उन हिदायत के ऊपर मुकम्मल अमल किया जाता है। इसलिए जब तासुब की ऐनक उतार कर इंसानियत राह रास्त तलाश करने की कोशिश करती है, उसे नाबे मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम ही नजर आता है। वो दुनिया के अंदर कानून की बहुत बड़ी यूनिवर्सिटी, लिंकन्स इन यूनिवर्सिटी, जिसके सदर दरवाजे पर बड़े बड़े कानून दानों के नाम हैं, और मेरे भाइयों, सरे फहरिस्त नाम अहमद मुज्तबा मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। लेकिन असलूब इनकलाब पर बात हो रही है, कुछ अपने मुआशरे की जानिब भी देखना पड़ेगा। एक तो वो हैं जो नामे मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम नहीं लेते, और एक हम हैं जो नामे मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम तो लेते हैं और फिर महरूम नजर आते हैं। जी हाँ मेरे दोस्तों, मैं कभी अखबार में पढ़ा करता हूँ कि पाकिस्तान के अंदर आज ये कैफियत हो गई है कि यहाँ पर रहने बसने वाले मुश्किलात से दो चार हैं। अखबारात में खबर लगी, एक माँ अपने 4 बच्चों के साथ ट्रेन की पटरी के ऊपर जा लेटी, और उसने पीछे खत छोड़ा कि भूख की वजह से ये काम करने के ऊपर आई हूँ। और 4 बच्चों में से जब ट्रेन आने लगी, वो नन्ही बच्ची सबसे छोटी 3 साल की दौड़ पड़ी, माँ ने मजबूती से छोटी बच्ची का हाथ पकड़ लिया, ऊपर से गुजरने वाली ट्रेन ने टुकड़े टुकड़े कर दिए, लेकिन कटे हुए टुकड़ों में भी माँ के हाथ में बच्ची का हाथ रहा। मैं अखबार में पढ़ता हूँ कि एक बाप अपने बच्चों के साथ नहर में छलांग लगा देता है, भूख है, महरूमी है। इस मुल्क के अंदर मैंने खुद हैदराबाद में अपनी आंखों से देखा कि हैदराबाद के प्रेस क्लब के ऊपर एक बाप अपने बच्चों के साथ बैठा था, गले में कार्ड लटक रहे थे, बच्चे बराए फरोख्त। ये क्या हो गया है? क्या पाकिस्तान के अंदर कोई ऐसी मुश्किल आई है? नहीं, अक्वामे मुत्तहदा कहती है कि पाकिस्तान के अंदर गंदुम की कमी नहीं है, गंदुम खरीदने के लिए पैसे लोगों की जेबों में नहीं है। वहीं एक दूसरी बात भी आपसे अर्ज करूं, और वो ये कि अभी अराकीन असेंबली के असासे आपके सामने आए हैं। अजीब बात है, पूरी कौम के अंदर गुर्बत बढ़ रही है, 50% से जायद अफराद खते गुर्बत से नीचे जिंदगी गुजार रहे हैं, और पाकिस्तान की असेंबलियों में बैठने वालों की दौलत में एक साल में 300 गुना इजाफा हो गया है। ये कौन सा माजरा है? बात समझ में नहीं आ रही। मैं जरा अर्ज करूं कि मैं पाकिस्तान के एक बहुत बड़े, कराची की एक बड़ी यूनिवर्सिटी है, उसमें एक लेक्चर के लिए मुझे बुलाया गया, उस यूनिवर्सिटी में दाखला बड़ी मुश्किल से मिलता है। मैंने लेक्चर दिया, लेक्चर देने के बाद वहां पर बैठे हुए नौजवानों से, स्टूडेंट्स से पूछा कि आप में से कौन है जो पाकिस्तान का सदर बनना चाहता हो, जो पाकिस्तान का वजीर आजम बनना चाहता हो। मैंने सवाल किया, पूरे हॉल में खामोशी छा गई। मैंने उनसे कहा कि आप बड़े मुकाबले करके यहां तक पहुंचे हैं, आप सब बड़े ज़हीन हैं, मेहनती हैं, लायक हैं, काबिल हैं, आप पाकिस्तान के सदर और वजीर आजम क्यों नहीं बनना चाहते। फिर खामोशी रही। मैंने एक स्टूडेंट को खड़ा किया, उसे पूछा कि बेटा आप क्यों नहीं बनना चाहते। उसने कहा कि मैं मेहनती भी हूं, लायक भी हूं, ज़हीन भी हूं, बासलाहियत भी हूं, लेकिन पाकिस्तान के अंदर इन चीज़ों की कोई कदर मौजूद नहीं है। मैंने उससे कहा कि क्यों कदर नहीं है, आप सब मिलकर मेहनत करेंगे तो कदर क्यों नहीं होगी। वो मुझसे कहने लगा कि डॉक्टर साहब बात तो आप ठीक कह रहे हैं, लेकिन इस मुल्क का वजीर आजम बनेगा बिलावल जरदारी बनेगा, हमजा शहबाज शरीफ बनेगा, मूनिस इलाही बनेगा, फिजा अल्ताफ बनेगी। मैंने कहा वो क्यों बनेंगे, आप क्यों नहीं बनेंगे। उसने कहा कि मैं किसी बड़े बाप का बेटा नहीं हूं, इस वजह से नहीं बनूंगा। मेरे दोस्तों बात जरा अपने जहन में रखिएगा, ये कैसी अजीब बात है, पाकिस्तान की सियासी जमातें, उनके अंदर बाप के बाद बेटा, बेटे के बाद बेटी, बेटी के बाद उसका बेटा, एक ही खानदान के अंदर कोई मौरूसियत मौजूद है और बाकी लोग एक गुलामी का मंजर पेश करते हैं। लेकिन मेरे भाइयों मैं जरा अर्ज करूं, एक तरफ हुक्मरानों के घरों में आज खुशियां हैं, माल है, दौलत है, रेल पेल है, लकत काना लकुम फी रसूलिल्लाही उस्वतुन हसना। इनकलाब का असलूब के कुरान मजीद की ये आयात नाजिल हुई गजवे अहजाब के मौके पर। कुरान मजीद की आयात की शान नुजूल की अपनी अहमियत होती है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मदीना मुनव्वरा में मौजूद थे और मदीना मुनव्वरा पे चारों तरफ से दुश्मन लश्कर कशी करने के लिए जमा हो गए, मुत्तहिद हो गए। सहाबा इकराम रिजवानुल्लाह अलैहिम अजमाइन को आपने बुलाया, आपने उनसे मशवरा किया। सैयदना सलमान फारसी रजी अल्लाह ताला अन्हु की यह तजवीज बड़ी पसंद आई कि मदीने के तीन हिस्सों में एक नेचुरल प्रोटेक्शन मौजूद है, बागात मौजूद हैं, एक हिस्सा खाली है, वहां पर खंदक खोदी जाए, खंदक खोदकर उसके किनारे तीर लेकर बैठा जाए, दुश्मन को आगे आने नहीं दिया जाए। खंदक खोदने का फैसला हो गया, सब लोग खंदक खोदने में मसरूफ हो गए। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम खुद खंदक खोदने में मसरूफ रहे, आपने भी जमीन खोदी। लेकिन मेरे भाइयों ये वो वक्त था कि जब एक सहाबी दूसरे सहाबी से मिले और कहने लगे कि यार मैं तीन दिन का भूखा हूं, मेरे पास खाने के लिए कोई चीज नहीं है, गंदम की एक खील मेरी हलक से नहीं उतरी है, अगर तुम्हारे पास खाने के लिए कुछ हो तो जरा मुझे दे दो। दूसरे सहाबी पहले सहाबी से कहने लगे कि यार मैं भी कई दिन का भूखा हूं और आज भूख की शिद्दत बढ़ी है, तो मैंने अपने पेट पे एक पत्थर बांध लिया है ताकि वजन महसूस हो और भूख की शिद्दत कम हो जाए। दोनों कहने लगे क्या किया जाए, कहने लगे कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुआ जाए। ये दोनों निकलकर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास पहुंचे। पहले सहाबी कहने लगे या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मैं कई दिन का भूखा हूं, तीन दिन हो गए, मेरे पास खाने के लिए कुछ नहीं है और आज जब भूख की शिद्दत बढ़ी मैं अपने भाई के पास गया, इनके पास खाने के लिए कुछ हो तो मैंने इनसे कहा कि मुझे खाने के लिए दे दें। इन्होंने बताया कि ये खुद कई दिन के भूखे हैं, आज भूख की शिद्दत बढ़ी, इन्होंने पेट पर एक पत्थर बांध लिया है ताकि वजन महसूस हो, भूख की शिद्दत कम हो जाए। या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आपके पास खाने के लिए कुछ हो तो हमें दे दीजिए। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जबान से जवाब देने के बजाय शिकमे मुबारक से कपड़ा उठा दिया और दोनों सहाबा इकराम रिजवानुल्लाह अलैहिम अजमाइन ने देखा कि आमना के दुर्रे यतीम के पेट पर दो पत्थर बंधे हुए थे। قرآن مجید کی آیات نازل ہوئیں، لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، لوگوں جس طرح میرا نبی بھوک برداشت کر رہا ہے، پیاس برداشت کر رہا ہے، دشمن کے آگے سر جھکانے کے لیے تیار نہیں ہے، اپنی جگہ ڈٹا ہوا ہے، اپنی جگہ پر قربانیاں دے رہا ہے، لوگوں نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کا یہ اسوہ تمہارے لیے نمونہ ہے۔ میرے دوستو، میں ذرا کہنا چاہتا ہوں کہ ہم سب نام مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم لیتے ہیں، لیکن جب پوچھا جاتا ہے صدر کون بنے گا، وزیر اعظم کون بنے گا، تو بتاتے ہیں کہ بلاول زرداری، حمزہ شہباز شریف، مونس الہی، فضا الطاف، لیکن نہیں، میں آپ سے پوچھتا ہوں، نبی اکرم صلی اللہ علیہ وآلہ وسلم نے ہمارے لیے نمونہ چھوڑا ہے، اور وہ کون سا نمونہ ہے؟ سیدنا ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ، سیدنا عمر فاروق رضی اللہ تعالیٰ عنہ، سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ، سیدنا حضرت علی کرم اللہ وجہ۔ مجھے بتائیے، خلفائے راشدین کی اس قطار میں جن کے نام لیے جائیں، اجالا پھیل جایا کرتا ہے، فضائیں معطر ہو جایا کرتی ہیں، اور یہ حال ہے ان کے غلاموں کا، سرکار کا عالم کیا ہوگا۔ لیکن ذرا کوئی بتائے تو صحیح، ان چاروں میں کون کس کا بیٹا تھا، کون کس کا باپ تھا؟ میرے نبی نے جو نظام دیا تھا وہ صلاحیت کا نظام تھا، وہ تقویٰ کا نظام تھا، وہ نظام اصابت رائے کا نظام تھا، وہ نظام فیصلے کے اندر اپنے جذبات کو کنٹرول کر کے اپنی عقل کے استعمال کا نظام تھا۔ اور میرے بھائیوں، ذرا پاکستان کی سیاسی جماعتوں کا جائزہ لیجئے، کہیں یہ نظام نہیں نظر آتا، ہاں ایک جگہ نظر آتا ہے، جماعت اسلامی، سید ابو العلا مودودی رحمت اللہ علیہ، پہلے امیر، دوسرے امیر میاں طفیل محمد رحمت اللہ علیہ، تیسرے امیر قاضی حسین احمد، چوتھے امیر سید منور حسن، باپ اور بیٹے کا کوئی تعلق موجود نہیں ہے۔ تقویٰ، صلاحیت، اصابت رائے، اگر آج اس معاشرے کے اندر نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کے خطوط پر دوبارہ کسی نے زندہ کیا ہے، تو الحمدللہ جماعت اسلامی نے اس معاشرے کے اندر زندہ کیا ہے۔ اور میرے بھائیوں، میں ذرا کہتا ہوں کہ آج اس معاشرے کو سیرت مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم سے جوڑنا ہوگا، صرف نعتیں پڑھنے سے فرق نہیں پڑے گا، ان کی سیرت و کردار کو تھامنا ہوگا، اور سیرت سے ہی روشنی لینی ہوگی۔ بات اختتام کی جانب بڑھ رہی ہے، معاشرے کے اندر نبی اکرم صلی اللہ علیہ وآلہ وسلم مربی بھی تھے، معلم بھی تھے، مزکی بھی تھے، اور ساری دنیا کے انسانوں کو اگر اقدار ملی ہیں تو نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی نسبت سے۔ اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم، دو باتیں کر کے آپ کی آج کی بات مکمل ہو جائے گی۔ اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم، آپ اپنے گھر میں تشریف فرما ہے، عرب کا ایک بہت بڑا سردار آپ کے پاس آیا ہے، آپ سے ملاقات کر رہا ہے، اسی اثنا میں گھر کا دروازہ کھلتا ہے، سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ کمرے میں داخل ہوتے ہیں، اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم ہاتھ پھیلا دیتے ہیں، ننا سا بچہ قریب آ جاتا ہے، آپ بچے کو پیار کرتے ہیں، گود میں بٹھاتے ہیں، بچہ ہمک کر آپ کے ران پہ کھڑا ہوتا ہے، بازو پہ پیر رکھتا ہے، کاندھے پہ پیر رکھتا ہے، ایک پیر گردن کے اس طرف، ایک پیر گردن کے اس طرف، صحابہ اکرام رضوان اللہ علیہ مجمعین بھی ہیں، وہ سردار بھی دیکھ رہا ہے، اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم خوش ہو رہے ہیں۔ وہ کہتا ہے سردار کہ یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، مجھے اللہ تعالیٰ نے 10 بیٹوں سے نوازا ہے، میں نے تو آج تک کسی کو پیار بھی نہیں کیا۔ اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم ارشاد فرما رہے ہیں، کسی کا دل اللہ تعالیٰ نے سخت کر دیا ہو تو میں کیا کروں۔ میرے بھائیوں، یہ خبر مدینہ منورہ میں عام ہو جاتی ہے، صحابہ اکرام رضوان اللہ علیہ مجمعین تک پیغام پہنچ جاتا ہے، بچوں سے انسانوں سے پیار کرنا چاہیے۔ اور پھر یہ پہلی مرتبہ درس تھا، پہلی مرتبہ کا پیغام تھا، پہلی مرتبہ آپ نے پیغام پہنچایا، اب اس پیغام کی تہذیب بھی فرما رہے ہیں۔ ذرا دیکھیں اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم اگلے دن نکلے ہوئے ہیں، ایک میدان کے کنارے کھڑے ہیں، میدان میں بچے کھیل رہے ہیں، ایک صحابی وہاں پر پہنچتے ہیں، ان کے بچے وہاں پر کھیل رہے ہیں، اپنے بچوں کو زور سے آواز دیتے ہیں، بچے باپ کی آواز سنتے ہیں، دوڑتے ہوئے آتے ہیں، وہ صحابی بچوں کو اٹھا لیتے ہیں، انہیں شدت سے پیار کرتے ہیں۔ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم اپنے رخ کو ذرا سا پھیر لیتے ہیں، ان صحابی کو اندازہ ہوتا ہے کہ مجھ سے شاید کوئی غلطی ہوئی ہے، آپ کے سامنے سے آتے ہیں، کہتے ہیں یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، یہ آپ کا حکم تھا بچوں سے پیار کرنا چاہیے، میں بھی اپنے بچوں کو پیار کر رہا تھا، آپ نے اپنے رخ کو پھیر لیا۔ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جہاں بہت سارے بچے موجود ہوں اپنے بچوں کو اس طرح پیار نہ کرو، کوئی یتیم بچہ موجود ہوگا اس کا دل دکھ جائے گا، میرا باپ زندہ ہوتا آج مجھے اسی طرح پیار کرتا، یتیم کا دکھ کہاں موجود دل مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم میں۔ اس تہذیب کو اور آگے بڑھا رہے ہیں، صحابہ اکرام رضوان اللہ علیہم اجمعین کے ساتھ مسجد نبوی میں تشریف فرما ہے اور آپ کہہ رہے ہیں تمہارے گھر میں کوئی اچھا کھانا پکے، موسم کا نیا پھل تمہارے گھر میں آئے، تم پڑوس میں بھیجا کرو، پڑوسی کو شریک کیا کرو۔ صحابہ اکرام رضوان اللہ علیہم اجمعین غریب لوگ، مفلوق الحال لوگ، ایک صحابی کھڑے ہوتے ہیں، کہتے ہیں یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، اگر اچھا کھانا بڑی مشکل سے پکا ہو، نیا پھل بہت مشکل سے آیا ہو، پھر کیا کریں؟ آپ نے ارشاد فرمایا، سالن میں پانی بڑھا دیا کرو، شوربہ زیادہ کر لیا کرو، پڑوس میں بھیجا کرو۔ پھر ایک اور صحابی کھڑے ہوئے، کہا کہ یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، اگر شوربہ بڑھا کر ہی گھر والوں کو پورا ہوتا ہو، پھر کیا کریں؟ یہ سوال اس لیے کر رہے تھے کہ عمل کرنا تھا، اس لیے نہیں کر رہے تھے کہ جان بچانی تھی۔ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، اگر ایسا ہو تو پھر کھانا کھانے کے بعد بچا کھچا کھانا، کھانے کی ہڈیاں، پھلوں کے چھلکے باہر اس طرح نہ پھینکو کہ پڑوس میں کوئی غریب بچہ رہتا ہو اس کا دل دکھ جائے، میرے باپ کے پاس پیسہ ہوتا تو میں بھی اچھا کھانا کھاتا۔ غریب کا دکھ، یتیم کا دکھ کہاں موجود؟ دل مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم میں۔ اسی لیے علامہ اقبال نے کہا، دل مصطفیٰ ہے وہ آئینہ، کوئی اور ایسا ہی آئینہ نہ نگاہ آئینہ ساز میں، نہ کسی کے وہم و گمان میں۔ اور میرے بھائیو، ذرا بات مکمل ہونے سے پہلے یہ بات عرض کروں کہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم، ان کے ایک ایک فرمان میں ایک بڑا پیغام موجود ہے۔ آج لوگ کہتے ہیں امریکہ سے لڑائی ہے، وہ امریکہ شاید کسی عیسائیت، نہیں، اس کا کوئی عیسائیت سے تعلق نہیں ہے، وہ دھوکہ دیتا ہے، وہ سرمایہ داری کے نظام کا امام ہے، وہ سرمایہ داری کے نظام کا امام جو انسانوں کو پیغام دیتا ہے، بھول جاؤ صرف پیسہ جمع کرو، صرف مال جمع کرو، گھٹ گئے انسان بڑھ گئے سائے، جتنا کما سکتے ہو کہیں سے لا سکتے ہو، قوموں کو قتل کرو، انسانوں کا خون بہاؤ، اپنا سرمایہ اکٹھا کرو، یہی سرمایہ داری نظام ہے۔ انسانیت کے خون سے ان کی چمنیوں کا دھواں نکلتا ہے۔ لیکن میں عرض کر دوں کہ میرے نبی نے پیغام دیا ہے، وہ حدیث مبارکہ جس میں کہا گیا، آخرت میں کوئی آدمی اپنی جگہ سے ہل نہ سکے گا جب تک اس سے پانچ سوال نہ پوچھے جائیں، لیکن دو سوال بڑے اہم ہیں، مال کمایا کہاں سے ہے، خرچ کہاں پر کیا ہے۔ آج کا سرمایہ دارانہ نظام یہ پیغام دیتا ہے، حلال کماؤ حرام کماؤ، کوئی اخلاقیات نہیں ہے، اور خرچ کرنا تمہاری مرضی ہے۔ لیکن نہیں، میرا نبی اصول بناتا ہے، ضوابط بناتا ہے، قاعدے بناتا ہے، اور انقلاب، جی ہاں، عرب کے اس معاشرے کے اندر ایک ایسا عظیم الشان انقلاب جس میں عدل بھی ملتا ہے، جس میں انصاف بھی ملتا ہے، اور 1500 سالہ تاریخ ہی نہیں پوری انسانی تاریخ کے اندر ایسے اوراق نہیں لکھے گئے.
visit tazkir.org